द्विपटक यो पदलाई चाहिँ उल्लेख भइसक्यो आज हाम्रो पहिलो पद, जसको आधारमा चाहिँ हामीले हाम्रो लागि केही प्रभुले दिने शिक्षा हामीले लिन लागिरहेको छौं। त्यो चाहिँ पहिलो पत्रुस पाँचको आठ हो। पहिलो पत्रुस पाँचको आठ, हामीलाई आज्ञा छ, सचेत रहो, जाग रहो, किनकि तिमीहरूको विरोधी शैतान गर्जने सिंह झै कसलाई निलु भनी खोज्दै चारैतिर घुमिहिँड्छ। अनि आज हामी के अध्ययन गर्न लागिरहेका छौं भने, शैतानले युवाहरूलाई निल्न खोज्ने बाह्रवटा उपायहरू, शैतानले युवाहरूलाई बाह्रवटा उपायले चाहिँ निल्न खोजिरहेको छ, अनि त्यो चाहिँ हामी अध्ययन गर्न चाहन्छौ। बाह्रवटा उपायहरू जसद्वारा चाहिँ शैतानले युवाहरूलाई निल्न खोजिरहेको छ। सबभन्दा पहिलो चाहिँ यो हो कि जब एउटा युवा चाहिँ नाम मात्रको क्रिश्चियन हुन्छ र उसले नयाँ गरी जन्म पाएको हुँदैन, तब शैतानले उसलाई चाहिँ निल्छ। प्रभु येशूले भन्नुभयो योहन्ना तीनको तीनमा, तिमीहरू नयाँ गरी जन्म नै पर्छ। म पढ्दिन्छु योहन्ना तीनको तीन, येशूले भन्नुभयो, साँचो साँचो म तिमीलाई भन्दछु, कोही मानिस नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्यलाई देख्न सक्दैन। नयाँ जन्म भनेको चाहिँ एउटा जीवनै परिवर्तन गर्ने घटना हो। यदि कोही मानिस ख्रिस्टमा छ भने ऊ एउटा नयाँ सृष्टि भएको हुन्छ। नयाँ जन्म भनेको चाहिँ परमेश्वरसँग वास्तविक व्यक्तिगत सम्बन्धको सुरुवात हो। यो जन्मद्वारा यो नयाँको बारे त थाहा छ होइन? ल सबैजना मसँग भन्नुहोस् त, जसले आउँछ यो नयाँको बार, अनि जतिले उहाँलाई ग्रहण गरे तिनीहरूलाई उहाँले परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो। परमेश्वरको सन्तान हुन थालेको हो यो नयाँ जन्मले। अब तपाईँले यदि नयाँ गरी जन्मनु भएको छैन भने है, र अब सुन्नुहोस् है, तैपनि तपाईँले चाहिँ म क्रिस्चियन हुँ भन्नुहुन्छ भने अब के कारण हो? सायद तपाईँ भन्छ किनभने मेरो बुवामा क्रिस्चियन हो नि त। धन्यवाद परमेश्वरलाई तपाईँको बुवामा क्रिस्चियन भएकोमा, त्यो त धेरै राम्रो हो। तर तपाईँले नयाँ जन्म बुवाबाट पाउनुहुन्न, सायद तपाईँ भन्नु म त मण्डली जान्छु नि, एकदम राम्रो, तपाईँ आउँदै गर्नुपर्छ है, नछोड्नुहोस्। तर पालिङले नयाँ जन्म दिन सक्दैन, कुनै पनि चढ्न सक्दैन, सायद बत्तीसमा पनि लिनुभयो होला। तर नयाँ गरी जन्मिनु भएको छैन भने तपाईँ शैतानको शिकार हो, तपाईँसँग कुनै सुरक्षा छैन। यहुदा इस्करियोतीलाई सम्झनुहोस् त, ऊ चाहिँ झुटो चेला थियो जसलाई शैतानले गाज्यो। योहन्ना तेह्रमा पल्टाउने एकचोटि, योहन्ना तेह्र तिनवटा पद, योहन्ना तेह्र अध्यायमा सरसरी हेरौँ त। पहिला दुई, योहन्ना तेह्रको दुई, यहाँ लेखेको छ, अनि बेलुकीको भोजन हुँदै गर्दा शैतानले, हेर्नुहोस् त कसले रे, शैतानले उहाँलाई पक्राइदिने कुरा सिमोनको छोरा यहुदा इस्करियोतीको हृदयमा उहाँलाई पक्राइदिने कुरा हालिसकेको थियो। शैतानले काम गर्दै थियो। एघार पदमा हेर्नुहोस् त, अनि प्रभुलाई थाहा थियो, प्रभुले के भन्नुभयो, किनकि आफूलाई पक्राउनेलाई उहाँले चिन्नु भएको थियो, यसै कारण उहाँले तिमीहरू सबै चाहिँ शुद्ध छैनौ भन्नुभयो, तिमीहरू सबैले नयाँ गरी जन्मेको छैनौ। अनि त्यसैले सत्ताइस पदमा के भयो त, यहाँ पढ्छौ सत्ताइस पद, अनि रोटीको टुक्रा पछि शैतान त्यसभित्र पस्यो, हेर्नुहोस्, तब यीशुले भन्नुभयो, तिमी जे गर्दछौ चाँडै गरिहाल। प्रश्न त्यसैले, के तपाईँले नयाँ जन्म पाउनु भएको छ? पहिलो थियो नम्बर दुई, तपाईँ भन्नुहोला मैले नयाँ गरी जन्म, मैले साँच्चै मुक्ति पाएछु, यो राम्रो है। अब यो अर्को पद, अघि अर्को भाइले दिनुभएको थियो भजन सङ्ग्रह 119 मा हामी के हेर्न लागिरहेछ भने, अब पहिला चाहिँ बुधा भन्नु भाइ, त्यहाँ पल्टाउन अगाडि दोस्रो उपाय जसद्वारा शैतानले एउटा युवालाई निल्छ त्यो चाहिँ के हो भने जब त्यो युवाले बाइबललाई नै व्यवस्था गर्न थाल्छ है बाइबल पढ्ने काममा हेलचेक्राई गर्न थाल्छ हेर्नुहोस् त जनसङ्ख्या 119:9 युवा नै भनेको छ हाम्रो अनुवादमा जवान मानिस भनेको छ अनि यहाँ पढ्छौ जवान मानिसले आफ्नो चाल के गरेर शुद्ध राख्न सक्छ जवाफ तपाईँको वचन अनुसार त्यसमा ध्यान दिएर नै तपाईँ नयाँ गरी त जन्मिनु भयो तर यदि तपाईँ होसियारी साथ चलिरहनु भएको छैन हिँडिरहनु भएको छैन होसियारी साथ भने के हुन्छ शैतानले तपाईँलाई चाहिँ खुट्टा तेर्साएर तपाईँलाई लडाउन सक्छ अर्को तपाईँलाई चाहिँ अङ्कुशे लगाएर चाहिँ माछालाई जस्तै समात्न सक्छ तपाईँलाई पासोमा पार्न सक्छ कसरी होसियारी साथ हिँड्ने त एकदम ध्यान दिएर परमेश्वरको वचनको निर्देशनहरूलाई हेर्ने अनि पछ्याउने म कसरी जिउने यो संसारमा किनभने यो संसारको यो संसार कसको इलाका पर्यो यो संसार त शैतानको इलाका पर्यो यो त बिर्सिनु हुँदैन नि है त्यसैले यहाँ एकदम होसियार साथ हिँड्नु परेछ अनि त्यसैले यो वचनमा ध्यान दिनु परेछ त्यसैलाई प्रश्न त्यसैले के तपाईँले चाहिँ यी दिनहरूमा वचन पढ्नलाई तपाईँले व्यवस्था गरिरहनु भएको छ कि पछाडितिर एकातिर पन्साइदिनु भएको छ कि अब मलाई भन्नुहोस् न यदि तपाईँले त्यस्तो गर्दै हुनुहुन्छ भने तपाईँले कसरी ठिक सोच्न सक्नुहुन्छ है तपाईँ कसरी ठिक बोल्न सक्नुहुन्छ र ठिक तरिकाले जिउन सक्नुहुन्छ है उहाँको निर्देशनै तपाईँले बिर्सन थाल्नुभयो नि व्यवस्था गर्नु भयो नि परमेश्वरले दिनुभएको यो बत्ती हो उज्यालो यसबिना तपाईँ हिँड्न खोज्दा के हुन्छ भने तपाईँ आफ्नै सोचाइले अब गर्न थाल्नुहुन्छ अटोमेटिक नै यही हुन्छ जो कोहीलाई पनि हुन्छ यदि वचनलाई एकातिर राखेर केही पनि गर्नु पर्यो सोच्नु पर्यो आफ्नै सोचाइ गर्न थाल्छ कुनै काम गर्नु पर्ने आफ्नै तरिकाले गर्न थाल्छौँ अनि आफ्नै भावना अनुसार मनमा कस्तो लाग्यो है मलाई त गर्न मन लाग्छ नि गर्न मन लाग्छ त्यस्तो तरिकाले जिउन थाल्नुहुन्छ अनि आफ्नो दुईटा आँखाले के देखिन्छ त्यो अनुसार जिउन थाल्छौँ है अनि शैतानले गराउन खोजे नै त्यही हो सम्झनुहोस् त हावालाई है है हेर त हेर है अनि त्यो रुखलाई देखाउँछ उसको तरिका नै त्यही हो अनि जुन जब एउटा युवालाई चाहिँ वचनमा ध्यान दिनबाट चाहिँ अन्यत्र उसको ध्यान लान सक्छ भने ऊ सफल भइसक्यो तपाईँको त्यो त तरवार नै हो आत्माको तरवार भनेछ उसको विरुद्धमा प्रभु यीशुले तरवार प्रयोग गर्नुभयो यस्तो लेखिएको छ भनेपछि चुप भयो शैतान याकुब 4:7 यस्तो लेखिएको छ हेर्नुहोस् त शैतानको सामना गर भनेछ कसरी गर्नुहुन्छ भाइले बिना तरवार बिना लडाइँ गर्न जाने याकुब 4:7 हामी पढ्छौ यस कारण आफूलाई परमेश्वरको अधीनतामा सुम्प शैतानका सामना गर र प्रतिज्ञा र त्यो तिमीहरूबाट भाग्नेछ मलाई मनपर्छ यो शैतानका सामना गर र त्यो तिमीहरूबाट भाग्नेछ तर प्रश्न के भने कसरी सामना गर्ने उसको पहिलो पत्रुस 5:9 लेखेको छ अघि हामीले पहिलो पत्रुस 5:8 पढ्यौं सचेतको जागर हो अब के गर्ने त पहिलो पत्रुस 5:9 चाहिँ उपाय दिएको छ है त्यहाँ लेखेको छ विश्वासमा डर रहेर त्यसको सामना गर त्यसरी पो रहेछ सामना गर्ने शैतानको है विश्वासमा डर रहेर भने के हो फेरि विश्वासमा डर रह्यो भनेको चाहिँ यो बाइबल जसमा हाम्रो विश्वास अडेको हुनुपर्छ त्यहाँ चाहिँ डरो साथ एकदम जोडिएर है बाइबल परमेश्वरको वचनमा खडा रहेर र उसको सामना गर्ने ऊ भाग छ अब बाइबलै व्यवस्था गर्न थाल्नु भयो होइन सक्नुहुन्न त्यसैले प्रश्न अब तपाईँलाई के तपाईँको प्रिय भाइ बहिनी हरेक दिन बाइबलबाट पढ्ने र प्रार्थना गर्ने बानी छ कि छैन कहिले काहीँ त जसले पनि पढ्छ क्या अविश्वासले पनि पढ्छ शैतानले पनि थाहा छ जस्तो बाइबल त उसले पनि भनेको थियो नि यस्तो लेखेको छ भनेर भनेको थियो नि तर कस्तो भने तपाईँ हरेक दिन है परमेश्वर मेरो प्रभुको निर्देशनहरू पाउनलाई उहाँसँग त्यसरी समय बिताउने आदतै छ कि छैन है हुनुपर्छ प्रार्थना बच्चा है त्यसैले त्यो भयो दुईटा तरिका उसले मिल्ने है तेस्रो तरिका कसरी मिल्छ भने जब एउटा युवाले चाहिँ मण्डली सभालाई व्यवस्था गर्न थाल्छ हिब्रू 10:24-25 जा हो एकदम महत्वपूर्ण जब संगति मण्डलीलाई उसले चाहिँ व्यवस्था गर्न थाल्छ विभिन्न बहाना बनाउला यो कारणले तर होइन यो बहाना बनाउनै पाउँदैन बाइबलमा लेखिएको छ हिब्रू 10:24-25 अनि आओ प्रेम र असल कामहरूका निम्ति हौसला दिनलाई एक अर्काको चिन्ता गरौं कसरी गर्नुहुन्छ तपाईँ एक्लै बसेर घरमा 25 र कसै कसैको आदत भए चाहिँ हामी एक ठाउँमा भेला हुन नछोडौं हिब्रू 10:25 पढ्दैछु तर एक अर्कालाई उत्साह दिँदै रहौं यो कहाँ हुन्छ एक्लै हुँदैन दुईजना सबैजना चाहिन्छ सँगै अनि त्यो दिन जति नजिक नजिक आउँदै गरेको तिमीहरू देख्छौ उति नै बेसी हामी यसो गर्ने गरौं सँगति त झन्झन झन्झन चाहिन्छ झन्झन गरौं भन्दैछ दिन झन्झन खराब हुँदैछ हेर्नुहोस् उहाँको मण्डली भनेको चाहिँ उहाँको स्थानीय सभा हो उहाँको त्यो त्यसलाई चाहिँ अन्डरलाइन गर्नुहोस् है मण्डली भनेको के हो उहाँको म आफ्नो मण्डली खडा अब उहाँकै मण्डलीलाई व्यवस्था गर्ने मण्डली भनेको मान्छेहरूको थुप्रो होइन मण्डली भन्छ उहाँको के पनि हो भने उहाँको घर पनि हो भनेर कसैलाई थाहा छ त्यो हिवी परमेश्वर मण्डली जो परमेश्वरको घर हो सत्य र जगको खाम हो कसैलाई थाहा छ त्यो पद है अब थाहा हुनु पर्यो है पहिलो तिमोथी 3:15 यो चाहिँ मण्डली भन्न साथ पहिलो 3:15 जान्नुपर्छ है पल्टाउनुहोस् ल पहिलो तिमोथी 3:15 यसरी हो कि हामी एउटै सोच्न थाल्ने बाइबलबाट हामी संगति गर्ने पहिलो तिमोथी 3:15 पावलले तिमोथीलाई भन्छ युवा हो यी तिमोथी है उसलाई भन्छ 15 तर म ढिलो भए भने ऊ त यात्रा गर्दैछ है म ढिलो भए भने परमेश्वरको घरमा जो जीवित परमेश्वरको मण्डली हो सत्यको खाँबो र जग हो कसरी चल्नुपर्छ सो तिमीले जान मण्डलीमा कसरी चल्नुपर्छ त्यो जान अनि मण्डलीलाई कसरी बयान गरेको छ भने यो सत्यको खाँबो र जग हो त्यसैले आज परमेश्वरको सत्यता कहाँ पाइन्छ मण्डलीमा भनेको के हो भनेको चाहिँ ती जीवित हृदयहरूमा ती जीवित मनहरूमा ती बच्चाइएका परमेश्वरको सन्तानहरू जो जिउँछन् आपसमा मिलेर एउटै घरका इट्टाहरू जस्तो गरेर त्यहाँ चाहिँ परमेश्वरको सत्यताले चाहिँ दास गरिरहेको हुन्छ अनि के जस्तो हो भने मण्डली चाहिँ एउटा यात्रा जाँदाखेरि होइन मोटरसाइकल जाँदैछ जाँदा 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 उसको पेट्रोल सिद्धै जान्छ होइन अनि कहाँ जानुपर्छ ऊ पेट्रोल भर्ने ठाउँमा जानुपर्छ अनि घटघट 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 भर्नुपर्छ अनि फेरि दौडिन थाल्छ त्यस्तो एक हिसाबले त्यो ठाउँ सोच्यो भने मण्डली चाहिँ हामी फेरि भरिने ठाउँ हो है आत्मिक रूपमा फेरि हामी ताजा हुने परमेश्वरको घर है अरूहरूको अरू विश्वासीहरूको अनुभवहरूले तपाईँलाई उत्साह दिन्छ आज 3 बाँड्नुभयो 4 बाँड्नुभयो अनि तपाईँ आफैले पनि है अरूलाई दिनुपर्छ हामी लिने मात्र दिने पनि हुनुपर्छ क्रमिक रूपमा होइन अहिले पनि नहोला होइन फिर नगर्नु प्रभुबाट पाउने अनि दिने है प्रभुबाट पाएछन् भने त होइन त्यही नै गर् अनि यस प्रकारले हेर्नु न जब तपाईँले अरूलाई बाँड्न थाल्नुहुन्छ तपाईँ आफैलाई नै त्यसले आशिष दिन्छ हितोपदेश 11:25 यो लेखेको छ हितोपदेश 11:25 उद्धार चित्त भएको मन हृष्ट पुष्ट पारिनेछ अनि जसले अर्काको बारी सिच्छ भनेको अर्काको बारीमा पानी लगाउँछ त्यसको पनि सिचिनेछ अर्काको बारीमा पानी लगाउँदाखेरि त उसको बारीलाई पनि राम्रो हुन्छ भनेछ यो आत्मिक सत्यताहरू छ यसमा त्यसैले मण्डली बिना त तपाईँले यस्तो अभ्यासै गर्न सक्नुहुन्न सक्नुहुन्छ घरमा बसेर बाइबल पढ्दैछु प्रार्थना गर्दैछु है मण्डली बिना सक्नुहुन्न जब तपाईँ अभ्यास गर्न थाल्नुहुन्छ परमेश्वरले दिनुभयो कि दानहरू सेवा गर्न थाल्नुहुन्छ अरूहरूको अरूलाई उत्साह दिन प्रार्थना गर्ने त्यहाँ अनि तब यो तपाईँ सुरक्षित हुन्छ नत्र भने चाहिँ कुनै पनि सत्यताको ताजापन तपाईँले पाउनुहुन्न तपाईँ भरिनुहुन्न है अब मोटरसाइकल दौड्याएछ जोड्याएछ भर्नु पर्यो नि काहीँ न काहीँ अनि त्यसपछि नत्र भने कहाँ पुगेर त त्यो त मोटरसाइकल थाले पनि भयो अब पेट्रोल बिना त होइन धकाल्दै त त्यसलाई होइन भरिनु पनि पर्यो त्यसले दिनु पनि पर्यो, त्यहाँ एकदम प्रवाह भइरहनु पर्यो। अनि त्यो नै छैन भने त कस्तो रित्तो भयो तपाईँ, रित्तो है साँढै नै छ नि, तपाईँलाई एकदम भरिलो जस्तो लागेको हुन्छ, सङ्गति जानु मात्र छोड्नु छ है, रित्तो हुन थाल्छ, रित्तो 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 है। अनि रित्तोपना सुन्नुहोस् है, परमेश्वरको सृष्टिमा नि के छ, रित्तोपना चाहिँ सृष्टिलाई अथवा प्रकृतिले घृणा गर्छ। त्यो भनेको के भने, त्यो कुनै ठाउँ रित्तो छ भने केही न केही चिज त्यहाँ छिर्न खोज्छ, अनि हो त्यो झुटको बाबु शैतानले चाहिँ तपाईँलाई भर्न थाल्छ। हो बरु यहाँ परमेश्वर सत्यताले भरिएको भए चाहिँ त्यो ठाउँ पाउँदैन थियो, तर तपाईँ रित्तो हुन थालेपछि अनेक विचारहरू आउन थाल्छ, सांसारिक कुराहरू आउन थाल्छन्, अनि थाहै नपाइकन झुटको बुवाले तपाईँलाई चाहिँ धोका दिइसकेको छ। यो कसको घर रे मण्डली भनेको? परमेश्वरको घर, तपाईँ परिवारको होइन। अनि त्यसो भए परमेश्वरकै घरलाई व्यवस्था गर्ने है, अनि सबभन्दा नोक्सानी त तपाईँलाई हुन्छ जब परिवारबाट टाढा बस्नुहुन्छ। यो त ख्रिस्टको शरीर हो भनेछ, अनि शरीर बिना एउटा अङ्गले त कसरी काम गर्छ? मेरो बुढियाउँलाई काटेर घुमाउनु त जता पतै के काम दिन्छ होला, त्यो बुढियाउँलाई केही पनि काम दिन्छ, तर यो शरीरमा एकदम काम लाग्दछ मण्डली एकदम हाँस। त्यसैले प्रश्न, के तपाईँले जान जानी नै के बहाना बनाए मण्डलीलाई व्यवस्था गर्ने गर्नुहुन्छ कि, भनेको त कुनै जान सक्ने बेलामा पनि जानुहुन्न कि? त्यसैले एकदम नम्रता छ, तपाईँ एउटा सक्रिय विश्वासयोग्य फलदायी सदस्य हुन तपाईँ अगाडि बढ्नुहोस्, शैतानबाट तपाईँलाई यसले चाहिँ रक्षा गर्नेछ है। यो त्यसरी बुझ्दै हो। चौथो, युवाहरूलाई कसरी शैतानले निल्न खोज्छ भने सुन्नुहोस्, सांसारिक साथीहरूद्वारा। आमोस 3:3 पल्टाउनुहोस्, आमोस पुरान नियमको 3:3 यहाँ पढ्छौ, दुईजना एकै मनका भएनन् भने के तिनीहरू एकसाथ हिँड्न सक्छन्? अनि तपाईँको संसार साथी छ, उसँग हिँड्दै हुनुहुन्छ, यसको मतलब के, उसँग तपाईँ एक मन भएर नै हिँड्या हो कि कसो? त्यही भने छ है, दुईजना एकै मनका भएनन् भने के तिनीहरू एकसाथ हिँड्न सक्छन्? त्यसैले म हेरिरहेको छु तपाईँहरूलाई बेला बेलामा सांसारिक साथीसँग हिँडिरहेछ, अनि म भन्छु ऊ त उसँग एक मन भएर हिँडिरहेछ हो है। अनि के हुन्छ होला, पहिलो कोरिन्थी 15 लेखिएको छ, तब यस्तो हुन्छ, पहिलो कोरिन्थी 15:33 हेर्नुहोस् त, पहिलो कोरिन्थी 15:33 यहाँ भनेको छ, धोका नखाओ, खराब संगतहरूले असल चरित्रहरू बिगार्छन्। खराब संगतहरू गर्दाखेरि चाहिँ असल चरित्रले खराबलाई राम्रो बनाउँछ भने छैन, यो त एकदम महत्वपूर्ण सत्यता हो, यो बुझ्नलाई गाह्रो छैन। तपाईँलाई रोग लागेको छैन रे मान होइन, तपाईँलाई हैजा टाइफाइड के पनि भएको छैन, स्वस्थ हुनुहुन्छ तपाईँ। अब तपाईँ चाहिँ एउटा हैजा लागेको टाइफाइड लागेको अनि होइन भएको मान्छेसँग बस्नुहोस् त, तपाईँ सँगै हिँड्नुहोस् त, अब के हुन्छ, तपाईँको स्वास्थ्य उसलाई सर्छ है? सर्दैन, खराब नै सर्छ। त्यसैले तपाईँ चाहिँ धोका नखानुहोस्, खराब सङ्गतहरूले असल चरित्रलाई बिगार्छ है। हितोपदेश 13:20 पनि हेर, अर्को पद, हितोपदेश 13:20 तर तपाईँ विश्वासीहरूसँग हिँड्नुहोस्, उनीहरू बुद्धिमान हुन् हो, साँचो क्रिस्चियनहरू जो प्रभुसँग हिँड्दैछन् नि उनीहरू बुद्धिमान, उनीहरूले चाहिँ प्रभुको भय सिक्दैछन्। अनि यहाँ भने चाहिँ हेर्नुहोस्, हितोपदेश 13:20, जो बुद्धिमान मानिसहरूसँग हिँड्छ ऊ बुद्धिमान हुनेछ है। त्यसैले म त आफ्नो साथी त बुद्धिमान मान्छेहरूलाई भन्छु, म पनि झन् बुद्धिमान हुन चाहन्छु, जसले धेरै जानेछ, प्रभुलाई चिनेको छ, प्रभुलाई प्रेम गर्छ, बाइबल पढिरहेको छ, प्रार्थना गरेर हो, त्यस्तो व्यक्ति मेरो साथी बनाउँछु, किनभने उसँग हिँड्यो भने म झन् बुद्धिमान हुन्छु। जो बुद्धिमान मानिसहरूसँग हिँड्छ ऊ बुद्धिमान हुनेछ, तर मूर्खहरूको साथ लाग्ने मानिस नष्ट हुनेछ, शैतानले निल्छ। त्यसैले सोध्छु म तपाईँलाई, तपाईँको सबभन्दा नजिकका मित्रहरू को हुन्? कोसँग तपाईँ यताउता घुमिरहनुहुन्छ, कोसँग धेरै समय बिताउनुहुन्छ कुरा गर्नलाई, कसो कुरा सुनिरहनु भएको छ धेरै, कसलाई हेरिरहनु भएको छ धेरै? तपाईँ चाहिँ प्रभुको को डर मान्ने है भक्ति साथ जिउने विश्वासीहरूलाई आफ्नो साथी बनाउनुहोस्, जसले प्रभुलाई प्रेम गर्छ, वचनलाई प्रेम गर्छ, ख्रिस्टको निम्ति 2 कुरिन्थी 5:15 प्रभुको निम्ति उनीहरू जोसिला छन् है, त्यस्तोलाई साथी बनाउनुहोस् अनि त्यस्तो साथी बन्नुहोस् तपाईँ आफै। त्यसैले सांसारिक मित्रहरूद्वारा शैतानले निल्छ युवाहरूलाई। अर्को चाहिँ 5 नम्बरमा युवालाई निल्ने अर्को उपाय शैतान के भने सांसारिक थोकहरूद्वारा पनि, जुन चाहिँ अघि एकजना बहिनीले बाँड्नु भयो FC 5:11 हेर है FC 5:11 अनि अघि भनिएको थियो गएको युवा संगतिको विषय नै यही थियो है, विशेष गरी मनोरञ्जन सम्बन्धी है। अब FC 5:11 कण्ठ छैन त ल नहेरिकन भनौ सबैजना ल नहेरिकन भनौ, अनि अन्धकारका निष्फल कामहरूसँग संगति नगर तर बरु तिनका दोष प्रकट गरिदियो। यहाँ भन्दा छ अन्धकारका निष्फल कामहरूसँग के नगर संगति नगर। त्यसैले यी संसारिक कुराहरू जस्तो कि हेर्ने कुराहरू हेर्ने भन्दा छ जस्तो कि क्रियाकलापहरू पनि हुन्छ कि कोही कोही झ्यालबाट उभिएर सडकमा उभिएर हेरिरहन्छ है, कन्डक्टर पनि हेर्न सक्दो रहेछ, अथवा कुनै चौरमा गएर इन्द्रायणी भन्छ के भन्छ त्यहाँ विभिन्न के भइरहन्छ रमिताहरू बेला बेलामा है, जात्रा सात्रा यात्रा के भइरहन्छ है, 3-3 वर्ष 2-2 वर्ष 1-1 वर्ष है, त्यस्ता कुराहरूमा ध्यान दिएर त्यो निष्फल भनेछ। फिल्महरूको कुरा त गरिहाल्यौँ, जस्तो कि FC 5:3 राम्रो बयान छ त्यो खराब कुराहरू जुन सांसारिक फिल्महरूको बारेमा जहाँ FC 5:3 समात्छ यहाँ भनेछ, तर जस्तो पवित्र जनहरूलाई सुहाउँछ त्यस्तै तिमीहरूको बीचमा व्यभिचार सबै अशुद्धता वा लोभको नामसम्म पनि नलियोस् जब भनेको छ फिल्ममा, त त्यसको नाम त के त्यसको काम सबै थोकहरू त्यहाँ चाहिँ प्रदर्शनी गरिरहेको हुन्छ। त्यसो सांसारिक कुराहरूले युवाहरूलाई मिल्छ शैतानले, सांसारिक कुराहरू सुनेर पनि है, सुनेर भन्नाले हल्काको गफ सुनेर सांसारिक कुराहरू गरिरहन्छ, रेडियोमा अनेक होइन टेलिफोनबाट फोन गरिरहन्छ, टक प्रोग्रामले गरिरहन्छ, सङ्गीत है सङ्गीत सांसारिक सङ्गीतले चाहिँ अर्को एकदम विकस उसको है, सांसारिक फेसनले पनि हो सांसारिक लवाई है, तपाईँ सान्टोला लुगाले पनि मलाई असर पार्छ किन नपार्ने है। अस्ति मलाई भन्दै हुन्थ्यो एकजना भाइले प्रभुलाई चिन्नुभन्दा अगाडि उहाँ चाहिँ के गर्नुभयो अरे भने उहाँले चाहिँ यहाँ बोकेदारी पाल्नु भएछ क्या अलिअलि है, अनि त्यो पाल्दाखेरि चाहिँ उहाँलाई कस्तो लाग्थ्यो भने आफूलाई दादा जस्तो लाग्थ्यो अरे क्या हो, तपाईँले लगाएको लुगाले तपाईँले एक खालको भावना दिन्छ हो है, प्यान्ट लाउने केटी मान्छेको भावनै अर्कै हुन्छ, अर्कै सोचाइमा, अनि तपाईँको सुरुमा त्यस्तो सोचाइ नहोला तर त्यस्तो लुगा लाउनु भयो भने तपाईँलाई त्यस्तो सोचाइमा लान्छ, खतरा छ फेसनहरू सांसारिक कुराहरू। बोली पनि के यहाँ 5:4 पढौँ, न त फोहोर कुरा, न त मूर्खतापूर्ण बातचित, न त ठक्का दिल्लगी, यी सुहाने कुराहरू होइनन् भनेछ। यस्तो सांसारिक कुराकानीहरू पिउने चुरोट होइन, अनि सांसारिक खेलहरू गेमहरू अनेक खालको खेलहरू सांसारिक कुराहरू पढ्ने अघि अनि त मैले बाँड्नुभयो यी कुराहरू, यी थोकहरूद्वारा चाहिँ शैतानले चाहिँ गाज्न खोज्छ हो। अनि यहाँ दिलीप भाइले अघि छुनुभयो हो, यी कुराहरूद्वारा उसले खिच्न खोज्दाखेरि चाहिँ ती एकदमै आकर्षक हुन्छन् है, एकदमै हाम्रो मन खिच्ने किसिमका हुन्छन्। शैतान एकदम सफल छ, हेर्नु न हितोपदेश 1 लेखा छ, ऊ चाहिँ शिकार खेल्न सिपालु छ, ऊ लाटो होइन है, तपाईँभन्दा बाटो छ। अनि परमेश्वरको वचन र यी निर्देशनहरूद्वारा चाहिँ जोगिन पर्छ तपाईँ। हितोपदेश 1:17 हेर्नुहोस् त, यहाँ लेखिएको छ कुनै चराले हेर्दा हेर्दै निश्चय नै व्यर्थमा जाल फैलिन्छ, भनेको मतलब त्यो चरा छ उसले हेर्दा हेर्दै तपाईँले जाल फिजाउने हेर्दा होइन, उसले नहेर्दाखेरि हो उसलाई समात्ने हो भने हो, तपाईँ पनि अनभिज्ञ हुँदा तपाईँ पनि बोध हुँदा तपाईँलाई झुक्क्याउन सजिलो तरिकाले तपाईँलाई आकर्षण गर्ने तपाईँको कमजोरी सबै जानेछ, ऊ अध्ययन गरिरहन्छ तपाईँलाई, अनि उसले चाहिँ तपाईँलाई कसरी पासमा पार्ने, ऊ एकदम सफल भएर चाहिँ युवाहरूलाई लडाइरहेको छ अहिलेसम्म। त्यसैले म के सल्लाह दिन्छु भने तपाईँ खेलबाड नगर्नुहोस्, अलिकति पनि त्यसको नजिक नजानुहोस् यी कुराहरूको। तपाईँ नभन्नुहोस् ए म त बलियो छु नि, होइन अघि अनिताले भनेको त होइन म राम्रो लिन्छु नराम्रो फालिदिन्छु है म सकिहाल्छु नि। त्यसैले हो कि हामीले हाम्रो घरमा छ नि टिभी छैन किन अब मैले हामी हेर्दैन, तर हाम्रो नानीहरू छन् नि, नानीहरूलाई परीक्षा हुन्छ है, म नै होइन होला तर मेरो नानीलाई हेर्न मन लाग्छ, हामीलाई परीक्षा नभए पनि हाम्रो नानीहरूलाई हुन सक्छ है। त्यसैले गर्दा त्यसैले छ नि तपाईँ आफैलाई चाहिँ बलियो नठान्नुहोस् है, नजिक पनि नजानु यी कुराहरूको, टाढा बस्नुहोस्। अब छैटौं कुरा सांसारिक कुराहरूद्वारा हो त्यो चाहिँ नम्बर पाँच। नम्बर छैटौं चाहिँ गलत ठाउँहरूमा तपाईँ गएर पनि तपाईँलाई चाहिँ अब निल्ने उसले उपाय, जब तपाईँ गलत ठाउँहरूमा जानुहुन्छ गीतोपदेश चार अध्यायमा पल्टाउनुहोस् त, त्यसमा लेखेको छ तिम्रा पाउ भनेको खुट्टाको हिँड्ने बाटोलाई के गर, तिम्रा पाउको हिँड्ने बाटोलाई विचार गर, विचारै नगरी कुद्ने होइन, र तिम्रा सबै मार्गहरू स्थिर हुन्। यो प्रतिज्ञा विचार गरेर हिँड्नुहुन्छ भने तपाईँ जोगिनुहुन्छ। सत्ताइस पद तिमी न त दाहिनेतिर न देब्रेतिर, अब बाटो सिधा छ है, तपाईँ दाहिने पनि नलाग्नुहोस् देब्रेतिर पनि नफर्कनुहोस्, आफ्नो पाउ खराबीबाट हटाओ भनेर। अब भनिसके तर फेरि सुन्नुहोस्, सिनेमा हल जाने, जात्रामा जाने, मूर्ति पूजा भइरहेछ त्यहाँ होइन, राम्रो मिठो मिठो खाने पाउँछ त्यहाँ भन्दै जाने होइन, अथवा त्यस्तै कामहरू पनि हुन सक्छ है, जसले गर्दाखेरि चाहिँ तपाईँलाई मण्डली आउन नसक्ने हुन्छ है, संगतिबाट टाढा हुने विभिन्न तरिका छ उसले चाहिँ युवालाई निल्ने गलत ठाउँहरूमा गएर। नम्बर सातमा जब एउटा युवाले चाहिँ आफ्नो बुवा आमासँग ढाँट्छ र बुवा आमाको कुरा टेर्दैन, तब त्यो पनि अब शैतानले त्यो युवालाई निल्ने उपाय। हेर्नुहोस् एफिसी चारको पच्चिस कण्ठ त हुनुपर्ने हो है, यसकारण झुट ल भन त मसँगै, यसकारण झुटलाई फालेर तिमीहरूले आफ्नो छिमेकीसित साँचो बोल, किनकि हामी एकअर्काका अङ्गहरू। त्यसैले जब बुवा आमासँग ढाँट्न थाल्छ नि है एउटा युवाले, अब ऊ चाहिँ शैतानको पासमा पर्न लागिरहेछ। जब बुवा आमाले भनेको टेर्दैन, उसलाई नभेटे कसलाई भेट्छ? एफसी छको एकदेखि तीनमा मसँग हेर्नुहोस् त, प्रतिज्ञा त आज्ञा पालन गर्नेलाई छ, आज्ञा तोड्नेलाई त होइन नि। एफसी छको एकदेखि तीन, हे नानीहरू प्रभुमा आफ्ना बाबु आमाको आज्ञा पालन गर, किनकि यो उचित छ, आफ्ना बाबु र आमालाई आदर गर, जो चाहिँ प्रतिज्ञा सहितको पहिलो आज्ञा हो, र तिम्रो भलाइ होस् र यस पृथ्वीमा तिम्रो आयु लामो होस् है। जसले छ नि सुन्नुहोस् आफ्नो बुवा आमाको विरोधमा विद्रोह गर्छ, उसले कसरी परमेश्वर कहाँ आफूलाई सुम्बन सक्छ? आफूले देखेको बुवा आमालाई उसले टेर्दैन भने परमेश्वर टेर्छ? वास्तवमा भन्ने भने बुवा आमाको विरुद्धमा चाहिँ टेरी बनिरहनु चाहिँ परमेश्वरको अधिकारलाई नमान्नु हो, किन परमेश्वरले राखिदिएको तपाईँलाई जो बुवा आमा दिनुभएको छ नि परमेश्वर दिनुभयो, अनि तपाईँले सिक्नै पर्छ उहाँहरूको अधीनमा बस्नलाई, आज्ञा पालन गर्नलाई, आदर गर्नलाई, नत्र भने सुन्नुहोस् है जीवनभर तपाईँलाई चाहिँ आफूभन्दा माथिको अधीनमा बस्न गाह्रो हुन्छ। जस्तो मैले चिन्छु मेरो साथीहरू छन् है, उनीहरूले नै बताएको छ कि यस्तो थियो त्यस्तो थियो, अनि उनीहरू कहिले पनि उनीहरू चाहिँ अब अधीनमा बस्न अफिसमा उनीहरू छोडेर गएका छन् है, राम्रो काम पाउँथे, यो सानो कुरा उसलाई मन पर्ने, म छोडिदिन्छु यो जागिर भनेर चाहिँ गएको छ, अर्को ठाउँमा पनि त्यही गरिरहेछ है, कस्तो खालको उनीहरू चाहिँ अधीनमा बस्न सिकेन कहिले पनि है। अनि याद गर्नु विद्रोह सबभन्दा पहिलो विद्रोहीको हो लुसिफर शैतान, सबभन्दा पहिला उसको पछि नलाग्नुहोस् है। यो बुवा आमालाई अनादर गर्न है यो चाहिँ शैतानको पासमा पर्ने मिलिन्छ है, म बुवा आमा पापी त हुन् सिद्ध छैनन् तै पनि प्रभु येशूले भन्नुभएको छ उनीहरूलाई पनि आफ्नो छोराछोरीलाई असल उपहारहरू दिन आउँछ भनेको छ. किन यसबाट के बुझिन्छ? बुवा आमाले प्रायः जसो है उनीहरूले राम्रै होस् भन्ने चाहन्छ बुवा आमाको के अरे आफ्नो नानीहरूको. अनि त्यसैले एकदम होसियार हुनुहोस् उनीहरूको सल्लाह दिँदाखेरि, सल्लाह खोज्नुहोस् पनि अझ, विशेष गरी उहाँहरू के अरे विश्वासयोग्य विश्वासी हो भने है चाहिँ सुन्नुहोस्, सल्लाह लिनुहोस् है. अनि नलुक्नुहोस्, नलुकाएर आफ्नो विचारहरू बाँड्नुहोस् बुवा आमालाई. पहिला बानी थिएन होला, विश्वासी भएपछि नयाँ सृष्टि अब गर्न थाल्नुहोस्, कुरा गर्नुहोस्, अनि तपाईँलाई सुरक्षा मिल्छ यसले चाहिँ. प्रभु येशू त अधीनमा बस्नुहुन्थ्यो, लुका 2:52 छ, अनि येशू होइन उहाँ चाहिँ अधीनमा बस्नुभएको कुरा, मरियम र युसुफको अधीनमा बस्नुभयो, 12 वर्षको मेरो इत्यादि कुरा छ. त्यसैले प्रश्न अब तपाईँको छ नि, आफ्नो बुवा आमाप्रति कस्तो विचार छ, धारणा छ, कि तपाईँ खतरामा हुनुहुन्छ कि? नम्बर आठमा चाहिँ शैतानले युवाहरूलाई मिल्ने अर्को उपाय चाहिँ के छ भने, जब त्यो युवाले चाहिँ खराब कुरामा मनन गर्न थाल्छ, खराब कुराको मनन गर्न थाल्छ. 2 कोरिन्थी 10:5 पल्टाउनुहोस् न, 2 कोरिन्थी 10:5 खराब कुरा सोच्न थाल्छ, धेरै त्यसमा मन लगाइरहन्छ, विचार गरिरहन्छ भन्न खोजेको मनन भनेको चाहिँ 2 कोरिन्थी 10:5 तर्कहरू र परमेश्वरको ज्ञानको विरोधमा आफूलाई उचाल्ने हरेक उच्च कुरा ढालिदिन्छौ, यस्ता विचारहरू हामी काट्छौ ढालिदिन्छौ भन्ने छ. त्यस्तो गर्नुपर्छ विश्वासीले, त्यो खराब विचारहरूलाई ढाल्नुपर्छ. अनि ख्रिस्टको आज्ञाकारी बनाउनलाई कतिवटा विचार कैद गर्छ अरे? 2 कोरिन्थी 10:5 अनुसार ख्रिस्टको आज्ञाकारी बनाउनलाई हरेक विचार कैद गर्छ हाम्रो सोचाइ. जब गलत हुन्छ तपाईँलाई मनमा पनि तब त्यस्तै भावना उत्पन्न हुन्छ, खराब सोच्नुहोस् त खराब भावना उत्पन्न हुन्छ, अनि त्यसपछि के गर्न थाल्छ? तपाईँले खराब गर्न थाल्नुहुन्छ है, तपाईँलाई खराब चाहनु पनि हुन्छ त्यसपछि. यो त आत्मिक लडाईँ नै हो है. अनि त्यसैले भनेको छ ढाल्नु परेको छ यसलाई त है, यो गलत विचारहरूलाई. यसको मतलब तपाईँ सक्रिय रूपमा लड्नुपर्छ है, त्यतिकै खराब विचार उडेर जाने होइन बादल जस्तो है. तपाईँ नै त्यहाँ लड्नुपर्छ, त्योसँग खेल्ने होइन फेरि. त्यसैले म सोध्न चाहन्छु प्रिय भाइ बहिनी, तपाईँ धेरै चाहिँ के को विषयमा सोच्नुहुन्छ? तपाईँ खतरामा हुनुहुन्छ कि? अनि शैतानले यसरी व्यक्तिहरूलाई युवाहरूलाई मिलेका छन्, लडाई हो. यही 2 कोरिन्थी 10:4 भनेछ, किनकि हाम्रा लडाई भनेछ, हतियारहरू शारीरिक छैनन् तर किल्लाहरू भत्काउनका लागि परमेश्वरद्वारा सामर्थ्य छन्. अब 9 नम्बरमा जब युवाले आफ्नो आत्मिक अगुवाहरूलाई है, अहिले त बुवामा कुरा गरे, अब चाहिँ आत्मिक अगुवाहरू दिनुहुन्छ कि परमेश्वरले हरेक हामी विश्वासीहरूलाई, हाम्रो आत्मिक अगुवाहरूलाई जब अनादर गर्छ है, तब हामी चाहिँ खतरामा छ शैतानले हामीले छ. पहिलो थेसलोनिकी 5:12-13 हामीलाई स्पष्ट आज्ञा दिएको छ, अनि भाइहरू हो हामी तिमीहरूलाई विन्ती गर्दछौ, जसले तिमीहरूका बीचमा परिश्रम गर्दछन् जो प्रभुमा तिमीहरूका अगुवाहरू हुन् र तिमीहरूलाई शिक्षा चेतावनी दिन्छन्, उनीहरूलाई चिन, 13 पद, र उनीहरूको कामको कारणले प्रेम साथ उनीहरूलाई साह्रै बेसी आदर गर अनि आपसमा मेलमिलापसँग बस. मण्डलीको अगुवाहरू, आत्मिक अगुवाहरू, तपाईँको जीवनमा जो जो प्रभुले दिनुभएको छ है, के को लागि दिनुभयो? तपाईँको आत्मिक सुरक्षाको लागि दिएको है. म नयाँ विश्वासी हुँदाखेरि यदि मेरो आत्मिक अगुवाहरू थिएन भने म उहिले खत्तम भइसकेँ, उहिले है. तर प्रभुले सुरक्षा दिने नै आत्मिक अगुवाहरू दिएर, पास्टरहरू, एल्डरहरू, अङ्कलहरू अन्टीहरू है विश्वासीहरू अरू विश्वासीहरू हामीभन्दा जो प्रभुमा अघि छन् है उनीहरूले तपाईँको प्राणको लागि जागो रहन्छ हो उनीहरू तपाईँको लागि प्रार्थना गर्छ उनीहरू सोचिरहन्छन् तपाईँको बारेमा उनीहरूसँग त्यसैले परमेश्वरले उनीहरूलाई परमेश्वरले दिनुभएको बुद्धि छ अनि उनीहरू अगुवा छन् किनभने परमेश्वरले उनीहरूलाई त्यहाँ राख्नु भएको त्यतिकै त होइन होइन अनि तिनीहरू अगुवा हुन् किनभने उनीहरूले चाहिँ तपाईँभन्दा बढी अनुभव गरेका छन् जीवनको विभिन्न अन्डर खास छन् हो भनिरहन्छु तपाईँलाई विभिन्न अन्डर खास छन् अनि त्यो अनुभवले म बाँड्दैछु अनि तपाईँलाई बाँड्दै हुनुहुन्छ त्यो उहाँहरूले अनि तपाईँले चाहिँ अब उहाँहरूको सल्लाह सुन्नुपर्छ है अनि तपाईँलाई सुरक्षा हुन्छ अन्धो तरिकाले होइन बाइबलबाट देखाउने हो असल अगुवाहरू त्योभन्दा त अरू होइन हेर्नु भाइ अनि त्यसैले अब दशौं दुधामा जान्छ सँगसँगै है जब एउटा युवाले चाहिँ बुद्धिमानी सल्लाहलाई इन्कार गर्छ शैतानको मुखमा पर्छ हो हितोपदेश 12:15 ग्यारेन्टी हितोपदेश 12:15 जब बुद्धिमानी सल्लाहलाई नै इन्कार गर्छ एउटा युवाले ऊ चाहिँ निलिन्छ गर्जनी सिंहको मुखमा पर्छ हितोपदेश 12:15 बुझिरहनुहुन्छ नि एउटा साँचो विश्वासी हो भने छ नि उसले मुक्ति गुमाउँछ भन्ने खोजे होइन होइन गुमाउँदैन तर जहाँसम्म उसको सेवा जहाँसम्म उसको लागि अवसर प्रभुको निम्ति गवाई हुने र एक दिन इनाम पाउने अवसर छ नि खत्तम छैन है ऊ निलेपछि ऊ चाहिँ यो संसारमा प्रभुको लागि गवाई हुन सक्दैन है निलेपछि है त्यसैले गाडीबाट सचेत रह जागर रह तिमीहरूको विरोधी शैतान गर्जनी सिंह चाहिँ चारैतिर घुमिहिँडेछ भने कसलाई निनु भनेर ऊ सक्रिय छ त्यसैले हामी एकदम सक्रिय साथ चाहिँ हामी सुरक्षित हुनुपर्छ अनि प्रभुले हामीलाई दिइरहनु भएको छ हेर्नुहोस् परमेश्वरले हामीलाई उसको डर मान्नु पर्दैन के डर मान्ने उसको तर एकदम सचेत हुनु छ है ऊबाट भाग्नु होइन ऊ भाग्ने हो जब हामी विश्वासमा डर हुन्छ जब हामी उहाँको निर्देशनहरू पछ्याउँछ र यी हामीले हेरिरहेको 10-12 कुराहरूमा चाहिँ ध्यान दिन्छ हित उपदेश 12:15 भनेको थिएँ मैले है ल पढ मूर्खको चाल त्यसको दृष्टिमा ठिक हुन्छ मैले ठिकै गरेछु नि होइन ठिकै हुन्छ केही पनि हुँदैन भन्छ उसले तर जसले ध्यानसित सल्लाह सुन्छ ऊ बुद्धिमान हो जब तपाईँलाई चाहिँ कुनै पनि आत्मिक अगुवालाई सल्लाह दिनेछ भने ध्यानसित सुन्नुहोस् तपाईँको सुरक्षा कतिजना युवा यहाँ छैन सल्लाह दिए है धेरै दिए हप्काएको सम्झाएको उनीहरूलाई माया सबै गरेको छैनन् आज है उनीहरूले ध्यानै दिएन उनीहरूलाई है छैनन् त्यसैले हिब्रु के अरे 19:20 हेर्नुहोस् त हितोपदेश 19:20 है 19:20 सल्लाह सुन शिक्षा ग्रहण गर र तिम्रो आउँदो समयमा तिमी बुद्धिमान हुन सक हितोपदेश 24:6 पनि पढौं हितोपदेश 24:6 किनकि तिमीले बुद्धिपूर्ण सल्लाहद्वारा आफ्नो युद्ध गर्नेछौ है लडाई लड्नलाई त्यहाँ सङ्घर्ष छ तपाईँ जित्ने हो भने तपाईँलाई असल बुद्धि चाहिन्छ है जीवन चाहिँ खेलबाड होइन अनि जहाँ धेरै सल्लाहकारहरू हुन्छन् त्यहाँ सुरक्षा हुन्छ है धेरै सल्लाहकारहरू तपाईँ महत्वपूर्ण निर्णयहरूमा सल्लाह बिना गर्नुभयो भने तपाईँको आफ्नो अनुभवहीन तपाईँको युवा विचार होइन त्यही अनुसार गर्नुहुन्छ है अनि तपाईँ भन्नु होला राम्रो हुँदैन र बाइबल अनुसार त हुँदैन भने चाहिँ है तपाईँलाई सल्लाह चाहिन्छ बुद्धि चाहिँ अनुभव भएका आत्मिक अगुवाहरूले आत्मिक सल्लाहकारहरूले विश्वासयोग्य बुवा आमाहरू होइन प्रभुलाई चिनेका उहाँहरूबाट पाउनुहुन्छ अर्को चाहिँ अब 11 शैतानले कसैलाई निल्न खोज्छन् निल्न छन् भने जुन युवाहरूले चाहिँ परमेश्वरको भन्दा मान्छेको डर मान्छन् हो त्यो पनि पासमा पर्छ भने चाहिँ हितोपदेश 29:25 परमेश्वरको भन्दा पनि मान्छेको डर मान्ने एउटा युवा चाहिँ शैतानलाई निल्न सजिलो हुन्छ हितोपदेश 29:25 भन्नुहोस् मान्छेको डरले पासमा पार्छ तर जसले आफ्नो भरोसा परमप्रभुमाथि राख्छ, ऊ सुरक्षित रहनेछ। कसरी सुरक्षित रहने? त्यो गर्जनी सिंहबाट म त मलाई त एकदम साँसो छ है, यहाँ भनेपछि मान्छेको डर नमान है भन्दैछ बाइबलले मलाई। परमेश्वरको डर मान, अरू सबै डर भाग्नेछ। परमेश्वर मान्छेले के गर्न सक्छ? खुब गर्यो भने तपाईँलाई मार्न सक्छ, त्यति हो तपाईँको शरीरलाई, तर तपाईँको आत्मा र प्राण है लाई सुरक्षा दिने प्रभु हुनुहुन्छ। उहाँको डर नमान्ने त मूर्ख है, मान्छेको डरले पासमा पार्छ। त्यसैले तपाईँको निर्णयहरू जब गर्नुपर्छ, तपाईँले जब कुनै कदम चाल्नु परिरहेछ, प्रभुले तपाईँलाई उहाँको इच्छा देखाउँदै हुनुहुन्छ भने मान्छेको मान्छेलाई नहेर्नुहोस्, प्रभुलाई हेर्दै अगाडि बढ्नुहोस् है, प्रभुको स्याबास पाउनुहुन्छ। हो गिल्ला आउला अनेक आउला होइन, तर रमाउ अत्यन्तै हुनेछ है, किनभने स्वर्गमा तपाईँको इनाम ठुलो हुन्छ। अब अन्तिममा चाहिँ अनि दिलीप भाइले अघि बाँडिहाल्नु भयो, तर रोमी बाह्रबाट त्यही बुन्दालाई हेर्नेछौ के भने, जब युवाहरूले चाहिँ आफूलाई प्रभुमा समर्पण गर्दैनन् है, प्रभुलाई चिनेछन् तर समर्पण गर्दैनन्, अनि उनीहरू चाहिँ आफ्नै निम्ति जिरहेका छन् है, प्रभु येशूको निम्ति होइन, जसले मर्नुभयो उसको लागि नभइकन आफ्नै निम्ति जिरहेका छन् होइन, र उनीहरू आफ्नै निर्णयहरू आफै गरिरहेछन् भने ऊ चाहिँ अब शैतानको मुखमा पर्ने एउटा निष्क्रिय काम नलाग्ने स्याबासी नपाउने विश्वासी हो। रोमी बाह्रको एक र दुई पदहरू है, रोमी बाह्र एक र दुई यहाँ लेखेको छ, यस कारण भाइहरू हो परमेश्वरका कृपाहरूद्वारा म तिमीहरूलाई विन्ती गर्दछु, आफ्ना शरीरहरूलाई तिमीहरूले पवित्र परमेश्वरलाई मनपर्ने जिउँदो बलिदानको रूपमा चढाइदेऊ है, यही तिमीहरूको उचित सेवा हो, अनि यस संसारसित एकनासी नहौ तर परमेश्वरको असल ग्रहण योग्य भनेको उहाँलाई मनपर्ने र सिद्ध एकदम परमेश्वरको योजनामा त्यो चाहिँ कुनै त्रुटिहीन छ, सिद्ध इच्छा के रहेछ सो जाँचेर थाहा पाउनलाई, परमेश्वरको इच्छा के हो मेरो जीवनमा भनेर थाहा पाउनलाई के गर्नुपर्छ, त्यो आफै आउँदैन, आफ्नो मनको नयाँ हुवाईद्वारा तिमीहरू बदली हुँदै जाओ। यसो गर्नुभयो भने तपाईँलाई त्यो गर्जनी सिंहले निन्दलाई गाह्रो गाह्रै पर्छ है, एकछिन तपाईँलाई छोडेर अर्को खोज्न जान्छु है, जो चाहिँ यसो गरिरहेछ उसलाई भेटाउँछ, तर नठान्नुहोस् तपाईँको फर्केर आउँदैन भने होइन, फेरि फर्केर आउँछ, अलिक कमजोर भयो कि अहिले है, उसले त छोड्दैन नि, प्रभु येशूलाई त उसले केही समयको लागि मात्र छोड्या हो, 40 दिन 40 रात त गरेको गरे, त्यसपछि अब भएन भनेर गए, अनि पछि फेरि है आफ्नो बुवामाको लागि प्रार्थना गर्नुहोस् होइन, बुवामाहरूले चाहिँ आफ्नो छोराछोरीहरूलाई चाहिँ यस्तो पासोमा नपरोस् भनेर सोच्नुपर्छ, अनि हामी युवाहरूलाई चाहिँ त्यसैले सचेत गराएको छ है, र यो कण्ठ गरौँ हामी पहिलो पत्रुस 5:8, आज प्रभुले चाहिँ यो हामीलाई घरि घरि दिनुभयो है, पहिलो पत्रुस 5:8, खोज्दै चारैतिर घुमिहेर्छ, परमेश्वरले यो ख्याल ख्यालमा भन्नुभयो होला र है, यो अदृश्य शत्रु, अनि होइन शैतान आफै त नहोला तपाईँ त, ऊ त एउटा छ नि त होइन, एउटा मात्र हो, तर उसको थुप्रै सिपाहीहरू छन् है, अनि उसले पठाउँछ है, अनि उसले संसारको मानिसहरूलाई प्रयोग गर्छ, गर्दैन है, ऊ आफै आउनु पनि पर्ने गर्छ, उसले चाहिँ खालि तपाईँको घरमा भएको अविश्वासीलाई प्रयोग गर्छ, तपाईँको स्कुलमा तपाईँको साथी तपाईँ सब प्रयोग गर्छ है, अनि संसारको थोकहरू प्रयोग गर्छ, हामीले निकै अध्ययन गर्यौँ है, सचेत रह, जागर रह, किनकि तिमीहरूको विरोधी शैतान गर्जने सिंह चाहिँ कसलाई निलु भनी खोज्दै चारैतिर घुमिहेर्छ, विश्वासमा डर रहेर त्यसको सामना गर। प्रभुले तपाईँहरूलाई आशिष दिनुभएको छ।